यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। यम पञ्चक अर्थात तिहारको अन्तिम दिन आज परम्परा अनुसार भाइटीका मनाइँदै भाइटीकाको उत्तम साइत बिहान 11:02 हाम्रा मौलिक परम्परा र चाडपर्वले वृहद राष्ट्र एकतालाई सुदृढ़ बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोरोना प्रभावलाई न्यूनीकरण गर्न सरकार क्रियाशील रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै खुशियालीका साथ पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेपाली कांग्रेसको 14 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको भनाई। ललितपुरको मंगल बजारमा आगलागी हुँदा 4 जनाको मृत्यु। र दक्षिण एशियामा पाइएका कोरोना भाइरसको आनुवंशिक प्रकृति अत्यन्त घातक रहेको एक अध्ययनको निष्कर्ष।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। यमपञ्चक अर्थात तिहारको अन्तिम मुख्य दिन आज परम्परा अनुसार दिदी बहिनीबाट दाजुभाइको दीर्घायु सुख तथा ऐश्वर्य प्राप्तिको कामनाका साथ भाइटीका लगाइँदैछ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि बिहान 11:02 उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाई माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरे। त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई, नओइलाउने मखमली, सयपत्री र दुबोको माला लगाइदिएर चिरायुको कामना गर्दछन्। पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजा अर्चनाका साथ टीका लगाई दीर्घायुको कामना गरेकी हुँदा त्यसैको सम्झना स्वरूप दाजुभाइको दीर्घायुको कामना गर्दै दिदी बहिनीले भाइ टीका लगाउने परम्परा चल्दै आएको छ। टीकामा साइतका प्रतीक 7 वा 5 रंग प्रयोग गरिनुका साथै दाजुभाइलाई सगुन, मिठाई, सब फलफूल, ओखर, कटुस र मसला तथा सेल रोटी दिने चलन छ। तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार गरिए पनि शास्त्रीय मान्यता भनी तिहारमा लगाउने टीकाको रंग रातो, सेतो, पहेलो, हरियो र निलो गरी 5 वटा उल्लेख गरिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। दिदी बहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरूको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्दछन्। दिदी बहिनी नहुने दाजुभाइले आज काठमाण्डुको रानी पोखरीको बीचमा अवस्थित मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर भाइटीकाको दिनमा सर्वसाधारणका लागि खुला गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिका लागि कामना पनि गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सन्देशमा झिलिमिली बत्तीको उज्यालोले औंसीको कालो अध्यारोलाई जित्ने तिहार पर्व एक प्रतीकात्मक उत्सव पनि रहेको र दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना समेत गर्नुभएको छ। तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदी बहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने राष्ट्रपतिको सन्देशमा उल्लेख छ। तिहारका अवसरमा देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले वृहत सामाजिक एकतालाई प्रगाढ़ बनाउन मद्दत पुर्याउने पनि राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यान आकर्षण गराउनु भएको छ। तिहारका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति पुनले सबै खाले चाडपर्वको संरक्षण र सम्वर्धन गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभयो। बहुजातीय, बहुभाषिक, बहुधा धार्मिक बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म संस्कार संस्कृतिले अत्यन्त धनी रहेको र विविधतायुक्त धर्म संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उपराष्ट्रपतिको सन्देशमा उल्लेख छ। उपराष्ट्रपति पुनले तिहार जस्ता हाम्रा सांस्कृतिक पर्वले नेपालीका बीच आपसी सद्भाव सहिष्णुता भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ। भाइटीकाका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाइ नसकिएकाले कोरोना विरूद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्वलाई खुशियालीका साथ मनाउन अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोरोना विरूद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गर्नुभएको छ। सन्देशमा कोरोनाको प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होशियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसी रूपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ। प्रधानमन्त्री देउवाले दिनुभएको शुभकामना सन्देशमा तिहार जस्तो दिदी बहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढ़ाउने पर्वले सबैलाई सकारात्मक प्रेरणा र खुशी दियोस् भन्ने कामना गर्नुहुँदै मुलुकमा शान्ति अमन चयन र सुशासनको प्रत्याभूतिमा उचाई हासिल गर्न मद्दत पुगोस् भन्ने कामना समेत व्यक्त गरिएको छ। भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रूपमा मनाउँछन्। गत वर्ष नेवार समुदायले किजा पूजाका रूपमा मनाउने भाइटीका तिथि गड़बड़का कारण भोलिपल्ट परेको थियो। यस वर्ष भने एकै दिन परेको जनाइएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चौधौं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनु भएको छ। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिद्वारा हिजो आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले महाधिवेशन हुने नहुने निर्वाचन समितिको निर्णयमा भर पर्ने बताउनुभयो। चौधौं महाधिवेशन समयमा सम्पन्न गर्ने कांग्रेस निर्वाचन समितिको तयारी छ भन्नुहुँदै सभापति देउवाले मंगिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले कोरोना संक्रमणको खतरा अझै नटरेको भन्नुहुँदै सबैलाई कोरोना विरूद्धको खोप लगाउन आग्रह पनि गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनु भएको छ। नेपाल सम्बत 1142 अवसरमा गोदावरी नगरपालिका 14 आयोजित शुभकामना आदान प्रदान तथा र्यालीलाई सम्बोधन गर्नुहुँदै मन्त्री भूषालले शंकरधर साखुवाले न्याय समानता र भ्रातृत्वमा आधारित आन्दोलन शुरू गरेको बताउनुभयो। संघीयताले देश टुक्र्याउँछ भन्ने राजनैतिक सोच राख्ने राजनैतिक दलका कारण पनि नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रूपमा देशभर कार्यान्वयन गर्न नसकिएको मन्त्री भूषालले बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेले मुलुकको मौलिक सम्बतका रूपमा नेपाल सम्बतलाई प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। नवसमाज निर्माण पुस्तकालयले हिजो काठमाण्डुको चन्द्रागिरी नगरपालिकाको बलम्बुमा आयोजना गरेको नेपाल सम्बतको भित्तेपात्रो विमोचन कार्यक्रममा अध्यक्ष बिजुक्सेले यस सम्बतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न सकेमा देशको गौरव बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष बिजुक्सेले सबै जाति समुदायका वेशभूषा तथा संस्कृतिले मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षामा सरकार गम्भीर रहेको बताउनु भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका क्रममा हिजो गृहमन्त्री खाँडले लुम्बिनी पुग्ने पर्यटकहरूले भइरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको आँगनमै छ भन्ने अनुभूति लिएर सुरक्षित रूपले फर्किने कुरामा गृह मन्त्रालय गम्भीर रहेको बताउनुभयो। गृहमन्त्री खाँडले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको भवन छैन भनेर सुरक्षा पछि नहट्ने भन्नुहुँदै त्रिपाल टाँगेरै भए पनि सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने उल्लेख गर्नुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थलको भौतिक प्रगतिका बारेमा गृहमन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित रहेको बताउनु भएको छ। महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्य प्रीतना निरीक्षणका क्रममा मन्त्री डाक्टर रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभर चिनिएको उल्लेख गर्नुभयो। नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढ़ेको भन्नुहुँदै मन्त्री डाक्टर रिजालले सेनालाई अझ समयानुकूल र दक्ष बनाउन सरकार पछि नपर्ने पनि बताउनुभयो। मन्त्री डाक्टर रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। नेपालमा हिजो 4844 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 183 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप 649 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल कोरोना मुक्त हुने दर 97.6% रहेको छ। कोरोना संक्रमणका कारण हिजो थप 2 जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या 11438 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 3775 जनाले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। ललितपुरको मंगल बजार स्थित एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा 4 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते भएका छन्। लक्ष्मीकृष्ण ताम्राकारको 4 तले घरमा आग लागि हुँदा लक्ष्मीकृष्ण सहित अञ्जना ताम्राकार, रत्न ताम्राकार र उनका छोराको मृत्यु भएको मंगल बजार प्रहरी प्रभागले जनाएको छ। ललितपुर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले बेलुकी 7:15 बजेतिर घरमा विस्फोटको आवाज आए लगत्तै आग लागि भएको बताउनुभयो। भक्तपुरमा हिजो भएको स्कूटर दुर्घटनामा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप लिखु गाउँपालिका 6 घर भई हाल भक्तपुर मध्यपुर थिमी बस्ने 35 वर्षीय राजन कुमार तामाङ रहेको प्रहरीले जनाएको छ। बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका 3 पाटुमा सवारी दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। काठमाडौँबाट उदयपुर जाँदै गरेको गाड़ी दुर्घटना हुँदा घाइते भएका मध्ये उदयपुर त्रियुगा नगरपालिका 4 का 45 वर्षीय भीम लामाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ। बाँकेको कोहलपुर नगरपालिका 12 मसुरी खेतस्थित सड़क किनारमा रहेको नालीमा डुबेर 1 जनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिका 6 बस्ने 71 वर्षीय नन्दलाल घरतीमगरको नालीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका 8 औरही बस्ने 21 वर्षीय अखिलेश कुमार महतोको करेन्ट लागेर मृत्यु भएको छ। घरबाट करिब 400 मिटर टाढा रहेको बिजुलीको पोलमा चढ़ेर तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सल्यानमा बसको छतबाट खसेर 1 जनाको मृत्यु भएको छ। शारदा नगरपालिका 1 श्रीनगरबाट सिद्धकुमा गाउँपालिकाको छापडाँडा जाँदै गरेको बसको छतबाट खसेर सिद्धकुमा गाउँपालिका 3 फलाटीका 30 वर्षीय रविन्द्र बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको छतबाट सामान निकाल्ने क्रममा छतबाट खसेर गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुलीका किसानहरूले चाडपर्वलाई लक्षित गर्दै सिजन अघि नै जुनार बिक्री गर्न थालेका छन्। जुनार सुपर जोन समन्वय समिति सिन्धुलीले भने समय नपुग्दै बेचिएको जुनार खानका लागि फलदायी नहुने भन्दै हरियो जुनार नबेच्न किसानहरूलाई आग्रह गरेको छ। सिन्धुलीबाट कमल सरला सुनुवारको रिपोर्ट।
गुलन्जर गाउँपालिका 6 का वीरबहादुर मगर सिजन अघि नै हरियो जुनार बेच्दिन भनेर मन बाँधेर बस्नु भएको थियो, तर सक्नु भएन। छरछिमेक ओरपरका सबैले मिलेर हरियो जुनार बेच्न थालेपछि उहाँले पनि बेच्न शुरू गरेको बताउँदै हुनुहुन्थ्यो। हरियो माने जुनार नबेच्न सुपर जोन सिन्धुलीले अनुरोध गरे पनि किसानहरूले मानेका छैनन्। गोलन्जर गाउँपालिका 5 खन्या खर्ककी कमला थापा,
राम्रो होइन नि, अब अमिलो अमिलै छ, गुलियो छैन, हुनुपर्ने जति मिठो भएको छैन, राम्रो त होइन। सुपर जोनले भन्न चाहिँ भनेको छ अब हरियो नबेच्नु भनेर, अब चाहिने भन्दा धेरै निक्लेको छ।
2-4 पैसा कमाउने लोभमा हरियो माने जुनार बेच्दा किसानलाई नै घाटा हुने बताउनुहुन्छ गोलन्जर गाउँपालिका 5 का श्याम रमदेल।
बोटलाई पनि अब अलिकति मार पर्छ, अब त्यो धेरै धेरैचोटि टिप्यो भने मर्ने सम्भावना पनि बढी बढ्छ अनि तागतै पाउँदैन क्या।
हरियो जुनार अमिलो हुने भएकोले खानेहरूले पनि स्वाद लिन नपाउने र जुनारसँग जोडिएको जिल्लाको पहिचानलाई समेत यसले असर गर्ने भएकोले हरियो माने जुनार नबेच्न किसानहरूलाई सुझाव दिनुहुन्छ सुपरजन समन्वय समिति सिन्धुलीका संयोजक गोविन्द लुङ्गेली मगर।
हरियो जुनार बेचे त यो त अमिलो नै हुन्छ अनि त्यो हुनाले पनि अब नबेचौँ यसो नगरौँ हरियो जुनारबाट चाहिँ हाम्रो पहिचान मिटिने काम हुन्छ हरियो जुनार बिक्री नगरौँ।
जुनारको मुख्य सिजन मंगसिरको दोस्रो सातादेखि शुरू हुने भए पनि सिन्धुली सदरमुकाम बीपी राजमार्गका छेउछाउ खन्याखर्क सोला भज्याङ आसपासको क्षेत्रमा हरियो जुनार बिक्री वितरण भइरहेको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अक्सफोर्ड विश्वविद्यालयको एउटा टोलीले गरेको अनुसन्धानले दक्षिण एसियामा पाइएका कोरोना भाइरसको आनुवंशिक प्रकृति अत्यन्तै घातक रहेको पत्ता लगाएको छ। उनीहरूले दक्षिण एसियाका 60% र युरोपका 15% संक्रमितमा त्यस प्रकारको उच्च जोखिमयुक्त कोरोना भाइरसको संक्रमण रहेको पत्ता लगाएका हुन्। उच्च जोखिमयुक्त ती भाइरसले फोक्सो फेल गराई मृत्यु हुने गर्दछ। अनुसन्धानकर्ताहरूले त्यसबाट बस्ने एकमात्र उपाय भनेको कोरोना विरूद्धको खोप रहेको बताएका छन्। भारतको बिहार राज्य स्थित दुई जिल्लामा तीन दिनभित्र विषाक्त मदिरा सेवनका कारण कम्तीमा 21 जनाको मृत्यु भएको छ। गोपालगंज र पश्चिम चम्पारण जिल्लामा भएको घटनामा परि मृत्यु हुनेको संख्या 33 पुगिसकेको स्थानीयले दावी गरेका छन्। घटनापछि त्यहाँका प्रहरीलाई निलम्बन गरिएको र शंकास्पद स्थललाई छापा मार्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। भारतको राजधानी दिल्लीमा पटका पड्काउन प्रतिबन्ध लगाइए पनि पटाकाहरू पड्काइएका कारण वायु प्रदूषण उच्च स्तरमा पुगेको छ। दीपावलीका अवसरमा भारी मात्रामा पटकाहरू पड्काइएका कारण दिल्लीको वायु विषाक्त बनेको हो। वायु प्रदूषण रोक्न भारत सरकारले यस वर्ष पटाका बिक्री वितरणमा रोक लगाए पनि धेरै मात्रामा भएको आतिशबाजीका कारण प्रदूषण स्तर भत्तै बढ़ेको छ। वायु गुणस्तर मापन अधिकारीहरूले आइतबारबाट केही सुधार हुने बताएका छन्। भारत विश्वकै सबैभन्दा बढ़ी वायु प्रदूषण भएको देश हो। अब आर्थिक समाचार।
यस वर्षको लक्ष्मी पूजाको दिन 48 मेगावाट विद्युत भारत निर्यात भएको छ। विगतका वर्षहरूमा लक्ष्मी पूजाको दिन उच्च माग भएका कारण विद्युतको माग धान्न भारतबाट विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै लक्ष्मी पूजाको माग धान्न थालेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। लक्ष्मी पूजाको दिन भारतबाट हुने आयात शून्यमा झरेको छ। यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन विद्युतको पिक डिमाण्ड 1270 मेगावाट रेकर्ड गरेको प्राधिकरणले जनाएको छ। गत वर्ष लक्ष्मी पूजाको दिन पिक डिमाण्ड 1123 मेगावाट थियो। यस वर्ष काठमाडौँ उपत्यका सहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड समेत वृद्धि भएको छ। चालू आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड 1614.8 मेगावाट रेकर्ड गरिएको छ। यो डिमाण्ड गत असोज 10 गतेको हो। सोही दिनको निर्यात सहित प्रणालीको अधिकतम विद्युत माग 1758.8 मेगावाट रेकर्ड गरिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। यो डिमाण्ड नै अहिलेसम्मको सबैभन्दा बढी माग हो। अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सड़क मार्ग अन्तर्गत चन्द्रागिरी चितलाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गरी सड़क निर्माणमा तीव्रता दिने बताउनु भएको छ। शुक्रबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले व्यापारका कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताउनुभयो। चन्द्रागिरी चितलाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको भन्ने आफूले सुनेकोले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारू गर्न पहल गर्ने मन्त्री शर्माले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री शर्माले गरीब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वतको शुरूआत गर्ने शंखधर साखुवाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। तिहार शुरू भएसँगै म्याग्दीको सदरमुकाम बेनीमा झिनिया र सेलरोटीको व्यापार फस्टाएको छ। हेमपञ्चकको चौथो दिनसम्म लाखौंको झिनिया र सेलरोटीको व्यापार भएको व्यवसायीहरूले बताएका छन्। बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एकजनाले 2-3 लाखसम्मको झिनिया तथा सेलरोटी बिक्री गर्ने गरेका छन्। सदरमुकाम बेनीमा मात्रै झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको संख्या 25 भन्दा धेरै रहेको छ। बेनीकी उद्यमी राधा बोगटीले तिहारको अवधिमा सेलरोटी र झिनियाको माग अत्यधिक भएको र दैनिक 700 वटासम्म झिनिया र सेलरोटीको बिक्री हुने गरेको जानकारी दिनुभयो। बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले बजार माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत झिनिया आयात गरिएको उद्यमी सृजना श्रेष्ठले बताउनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
आईसीसी महिला T20 विश्वकपको एसिया छनौटका लागि बंगलादेश पुगेको नेपाली महिला क्रिकेट टीमले शुक्रबारबाट तयारी शुरू गरेको छ। नोभेम्बर 11 तारीकसम्म बंगलादेशमा रहँदा नेपालले बंगलादेश क्रीडा शिखा प्रतिष्ठान विरूद्ध चारवटा अभ्यास खेल खेल्नेछ। यूएईमा नोभेम्बर 19 29 तारीकसम्म हुने विश्वकपको एसिया छनौटको तयारीका लागि नेपाली टीम बिहिबार बंगलादेश पुगेको हो। प्रतियोगिताको पहिलो खेल नेपालले हङकङसँग नोभेम्बर 22 खेल्नेछ भने दोस्रो खेल भूटान विरूद्ध 23 नोभेम्बरमा र तेस्रो खेल कुवेत विरूद्ध 25 नोभेम्बर खेल्ने तालिका रहेको छ। नेपालले चौथो खेल मलेसियासँग 26 नोभेम्बरमा र पाँचौं खेल 28 नोभेम्बरमा यूएई विरूद्ध खेल्ने तालिका रहेको छ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनौट हुनेछ। साफ अण्डर 19 महिला फुटबल च्याम्पियनशीप आगामी डिसेम्बर 11 22 हुने भएको छ। बंगलादेशमा हुने च्याम्पियनशीपमा आयोजक बंगलादेशसहित नेपाल, भारत, भूटान र श्रीलंकाले भाग लिनेछ। नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेश विरूद्ध डिसेम्बर 11 खेल्नेछ भने दोस्रो खेल नेपालले श्रीलंका विरूद्ध डिसेम्बर 15 खेल्ने तालिका रहेको छ। त्यस्तै तेस्रो खेलमा भूटान विरूद्ध 17 डिसेम्बरमा खेल्ने तालिका रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारत विरूद्ध डिसेम्बर 19 खेल्नेछ। राउण्ड रोबिन खेलेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल डिसेम्बर 22 हुने आयोजकले जनाएको छ। पर्साको बिन्दावासिनी गाउँपालिका वडा नम्बर 3 अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको शुक्रबार प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले नेपाल भारत विराट कुस्ती प्रतियोगिताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो। अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका 2 दर्जन भन्दा बढ़ी कुस्तीबाजहरूको सहभागिता रहेको छ। र कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 वडाध्यक्ष बहादुर सिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुद सामग्री खरिद गरी हस्तान्तरण गर्नुभएको छ। उहाँले नगरपालिकाको बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउनु भएको हो। युवामा खेलकुद प्रतिको रूचि बढ़दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकमले खेल सामग्री प्रदान गरिएको वडाध्यक्ष महराले बताउनुभयो।
कमला रसाईली खेल समाचारका साथमा अब मौसम। आज प्रदेश 1-2 र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य उच्च पहाड़ी भागका 1-2 स्थानमा हिमपात हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:18 भयो भने सूर्यास्त भरे साँझ 5:17 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। यम पञ्चक अर्थात तिहारको अन्तिम दिन आज परम्परा अनुसार भाइटीका मनाइँदै भाइटीकाको उत्तम साहित बिहान 11:02 हाम्रा मौलिक परम्परा र चाडपर्वले वृहद राष्ट्रिय एकतालाई सुदृढ़ बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोरोना प्रभावलाई न्यूनीकरण गर्न सरकार क्रियाशील रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै खुशियालीका साथ पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। नेपाली कांग्रेसको 14 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको भनाई। ललितपुरको मंगल बजारमा आग लागि हुँदा 4 मृत्यु र दक्षिण एशियामा पाइएका कोरोना भाइरसको आनुवंशिक प्रकृति अत्यन्त घातक रहेको एक अध्ययनको निष्कर्ष। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।